अब मैं और आप क्या करें, उसका हुक्म अगली आयत में, या अय्युहल्लज़ीना मनुस्कुरुल्लाह ज़िक्रन कसीरा, अहले ईमान अल्लाह का जिक्र किया करो कसरत के साथ। जिक्र कैसे? उठते बैठते हर हाल में, क़ियामं वक़ूदं वला जनुबियं। वो कहते हैं ना पंजाबी में कि हाथ काम में और दिल महबूब की तरफ। हाथों से काम करो, दिल से अल्लाह की याद रखो। और अल्लाह का जिक्र दिल से निकलता है और अक्सर जुबान पे भी आ जाता है, और अमल जवारे से दिखता है। हर घड़ी हर कदम पर अल्लाह की याद। कई ऐसे जगह आपके पास भी जिंदगी में आती है, ना आपके पास कोई किताब होती है कि आप कुछ पढ़ सकें, ना आपके पास कोई सीडी होती है कि आप सुन सकें, क्या नेकी करें? उज़्कुरुल्लाह ज़िक्रन कसीरा। वो नेकी ना आपको वजू की जरूरत है, ना किबला रूह होने की जरूरत है, ना प्रोटोकॉल की जरूरत है। अज़कार नाफ़े किताब मैंने पढ़ाई है, अभी थोड़ी उसकी रह गई है पेजेस, तो उसमें ऐसे लग रहा था कि आसान जिक्र, सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह, दैट्स इट, अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह। अपने मामूल बनाए कब क्या पढ़ना है, जैसी दिल की कैफियत हो। पहली दफा देखिए कब होगा, जब सुन्नत की दुआएं याद होंगी। घर लौटते हुए, बाजार में जाते हुए, बाजार से निकलते हुए, टॉयलेट में जाते हुए, वहां से निकलते हुए, मुंह धोते हुए, आईना देखते हुए, मेरा नहीं ख्याल कि उनके पास कोई लम्हा भी ऐसा हो कि जिस वक्त के वो उनकी जुबान खाली रहे। फिर इसके बाद कोई गुनाह याद आया, अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह। कोई नेमत पे नजर पड़ी, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। कोई खूबसूरत चीज है कि सुभान अल्लाह सुभान अल्लाह सुभान अल्लाह। गैर महसूस तरीके से वो दिल की धड़कनों से तस्बीह का काम ले, जिक्रन कसीरा, और इसी से अल्लाह से ताल्लुक जुड़ता है। पांच वक्त की नमाज भी तो असल में यही है ना। पीछे हम पढ़ चुके हैं आयत नंबर 45 सूरत अनकबूत की, पहली आयत 21वें पारे की, युतलु मा उहिया इलैका मिनल किताबी वाकिमिस सलात इन्नस सलात तन्हा अनिल फख्शाई वल मुनकर वल जिक्रुल्लाहि अकबर। अल्लाह का जिक्र बहुत बड़ी चीज है, वल्लाहु यालमु मा तसनाउन, तो लिहाजा जिक्र करना है। अब इसके लिए मन पसंद तरीके नहीं, वही तरीका जो अल्लाह के नबी ने बता दिया, इस पे बात पीछे भी होती रही है आगे भी होगी इंशाल्लाह। दूसरा हुक्म मेरे और आपके लिए, वसब्बिहू बुकरतन व असीला, और सुबह शाम उसकी तस्बीह करते रहो। सुबह शाम उसकी तस्बीह कैसे करो? पहले तो सुबह उठने की दुआ पढ़ लो और शाम को शाम की दुआ पढ़ लो, फिर मॉर्निंग इवनिंग अस्कार, सुबह शाम के अस्कार। आप देखें सारे अल्लाह की तस्बीहात से बड़े में। और बुकरा क्या है? अर्ली मॉर्निंग। और असीला क्या है? अर्ली इवनिंग, यानी जब एएम पीएम्स में चेंज होते हैं। सुबह शाम जिक्र करो, अल्लाह का याद करो। किस अल्लाह का? जो हुवल्लज़ी युसल्ली अलैकुम, वही तो है जो रहमतें भेजता है तुम पर। अगर इसका आप ये भी तर्जमा करें ना, वही तो है जो दुरूद भेजता है तुम पर। क्योंकि सल्ली युसल्ली तसलिया, इस लफ्ज़ को हम देखते हैं तो हमारे जहन में यही लफ्ज़ आता है, और लफ्ज़ सलात भी इसी से ही है। और कौन? व मलाइकतुहू, और उसके फरिश्ते भी। क्यों? अब ये देखिए, ये लफ्ज़ है ना, हुवल्लज़ी युसल्ली अलैकुम व मलाइकतुहू, इसके आगे आप ब्रैकेट बंद कर दें फिर बात समझ आएगी, क्योंकि वरना बात नहीं समझ आती। और वो क्या है? लियुख्रिजकुम मिनज़्ज़ुलुमाति इलन्नूर, ताकि वो निकाले तुमको अंधेरों से रोशनियों की तरफ। अब इसको अगर आप दो तरह से लिखिए, पिछली आयत के साथ जोड़ के पढ़ती हूँ, वसब्बिहू बुकरतन व असीला लियुख्रिजकुम मिनज़्ज़ुलुमाति इलन्नूर, उसकी तस्बीह करो सुबह शाम, ताकि वो निकाले तुमको अंधेरों से रोशनियों में। किसको? हुवल्लज़ी युसल्ली अलैकुम व मलाइकतुहू, किस अल्लाह को? जो और उसके फरिश्ते तुम पर सुबह शाम अपनी रहमतें भेजते हैं। क्यों करो तस्बीह और क्यों करो उसका जिक्र? लियुख्रिजकुम मिनज़्ज़ुलुमाति इलन्नूर। तकदीम और ताखीर से थोड़ा समझाना चाह रही हूँ कि अंधेरों से रोशनियों का सफर है। यहाँ पर आप देखिए, अहले ईमान पर अल्लाह ताला की रहमतें नाजिल होने के हवाले से वही अल्फाज हैं जो इसी सूरत की आयत 56 में नबी सल्लम के लिए आए थे। वहां क्या था? आगे हम पढ़ेंगे इंशाल्लाह। इन अल्लाह व मलाइकतहू युसल्लून अलन नबी, बेशक अल्लाह और उसके फरिश्ते रहमतें भेजते हैं नबी पे। यहां मोमिनों पे वही बातें आ गई। ये कौन सी रहमतें हैं सच बताइएगा? अल्लाह ने अहले ईमान पर कौन सी रहमत की है? ईमान की नेमत देकर, नबी की नेमत, لقد من الله على المؤمنين، سورۃ آل عمران میں ہم پڑھ چکے کہ لوگو مومنوں تم پر اللہ کا احسان ہے کہ اس نے تمہارے اندر رسول بھیجا. فرشتے اہل ایمان کے حق میں کیا دعائیں کرتے ہیں؟ یہ اب آخری جو پارے رہ گئے، نو پارے، ان میں آپ دیکھیں گے کثرت سے فرشتوں کی دعائیں. ہم پڑھیں گے سورہ زمر میں بھی، سورہ حامیم سجدہ میں بھی پڑھیں گے کہ اللہ نے کچھ فرشتے، خاص طور پہ سورت مومن کی آیتیں ہیں غالباً ابتدائی، کہ جس میں اللہ تعالیٰ نے تذکرہ کیا ہے کہ اللہ کا عرش اٹھانے والے فرشتے ہر وقت کیا دعائیں کرتے ہیں؟ فاغفر للذین آمنوا وتابوا، کہ اللہ ایمان لانے اور توبہ کرنے والے مومنوں کو بخش دیں. کچھ فرشتے یہ دعا کرتے رہتے ہیں کہ اللہ ان ایمان والوں کو ان کی اولادوں کے ساتھ جنتوں میں ملا دینا. وہ تو ایک نئی دنیا، کبھی آپ جہاز میں جانے کے بعد اوپر دیکھیں نا تو بہت ساری خوبصورتیاں جو ہوتی ہیں نا، اس میں میں اکثر فرشتوں کو ڈھونڈتی ہوں کدھر ہے، دعائیں کر رہے ہیں، اچھا ادھر ہی کہیں چھپے ہوں گے. اور واللہ عالم جو وہاں اوپر نور ہے اور تجلی ہیں، کتنے فرشتے ہوتے ہوں گے. تو فرشتے آپ کے لیے دعائیں کرتے ہیں، شرط ایک ہے کیا مومن بن جائے. وَكَانَ بِالْمُؤْمِنِينَ رَحِيمًا، اور وہ اہل ایمان کے حق میں بہت مہربان ہے. سچی بات ہے، یہ اس کا رحم ہے جو میں اور آپ زندہ ہیں، اور یہ اس کا رحم ہے جو ہم امن سے ہیں، عافیت سے ہیں، صحت مند ہیں. ہم میں سے کوئی بیمار نہیں ہے، ہم میں سے کوئی پریشان نہیں ہے، ہم میں سے کوئی دکھی نہیں ہے. کہیں خود کو، اللہ میں تیری رحمت کی وجہ سے جی رہی ہوں، ورنہ میں جیتی نہ، میں زندہ نہ ہوتی. ہمیشہ آپٹمسٹک رہیں، ہمیشہ اپنے مائنڈ کو پازیٹیو چیزوں پہ رکھیں. وقتی طور پہ وہاں بھی ٹھیک ہو، یہ جو ہم سینے کا روگ بنا لیتے ہیں نا، لٹکا لیتے ہیں چیزوں کو، ہے ختم، دیٹس اٹ، جھٹکا لگا تھا ٹھیک ہے ختم، یہ پریشانی آئی تھی ختم. یہ جو دم چھلا بنا کے مصیبتوں، تکلیفوں، پریشانیوں، بیماریوں، دکھوں کو ڈالتے ہیں نا، وہ ہمارے لیے مزید بیماریوں اور پریشانیوں کا ذریعہ بنتی ہیں. مومن کو تکلیفیں آتی ہیں، ٹھہرتی نہیں ہیں، سلپری ہوتا ہے وہ. آئی تکلیف، ختم، دیٹس اٹ. ایک کوٹیشن کسی کے ساتھ شیئر کی تھی میں نے، ایک جس میں خلاصہ یہی تھا کہ یہ تو نہیں ہے کہ مومن کو تکلیف نہیں آتی، بہت بڑی بڑی آتی ہیں، لیکن اس سے بہت بڑی ذات ہے جو اس تکلیفوں کے وقت میں آ کے اس کو تھام لیتا ہے. تو اصل یہ بات ہے کہ ہم اللہ کی رحمتوں کو اپنے سامنے رکھیں، شکر گزار بنیں. نہ شکر لوگوں کو بہت چبھتی ہے تکلیف، کیونکہ وہ یہی نہیں قبول کر پاتے کہ میرے ساتھ کیوں ہو رہا ہے اور میرے ساتھ ایسا کیوں ہو رہا ہے، یہ اور وہ اس طرح کی چیزیں. تو ہمیشہ اللہ تعالیٰ کی رحمت پہ رکھیں. پھر آگے دیکھیے، بڑی خوبصورت سی آیت ہے، اس لیے بیچ میں زیادہ بات نہ کریں تو بہتر ہے. ہے وہ مومنوں پہ رحیم، اللہ ان پہ رحمتیں بھی بھیج رہے ہیں، فرشتے بھی بھیج رہے ہیں. تحیتہم یوم یلقونہ سلام، جس دن وہ اس سے ملیں گے تو ان کی دعا سلام ہوگی. وعد لہم اجرا کریما، اور اس نے تیار کر رکھا ہے اس کے لیے بہت بڑا اجر. کیا یہ ساری آیتیں سنتے وقت آپ کو اپنے ایمان پر خوشی ہو رہی؟ قیامت کے دن جب ہم اللہ تعالی سے ملاقات کریں گے تو اس وقت ہماری زبان پہ سلام ہوگا، سلامتی. دنیا میں اسلام کو قبول کر لیا تو پھر آخرت کی ساری گھاٹیوں میں یہ اسلام ہماری مدد کرے گا. یہ امت کو خوبیاں دی گئیں کہ اے امت تم فخر کرو، تم کسی عام شخص کی امتی نہیں ہو. نبی کتنا خوبصورت، نبی کتنا اعلیٰ، تو آج تم کیا؟ ابھی دو تین دن پہلے میں نے ایک چھوٹا سا میسج دیا ہے، پتہ نہیں آپ تک پہنچا کہ نہیں، کہ جب نبی کامیاب ہے تو آج امت کامیاب کیوں نہیں؟ نبی کامیاب ترین، امت کدھر ہے؟ نبی با اخلاق، امت کدھر ہے؟ نبی خوش رہنے والا، امت کیوں رو رہی ہے؟ ایسے لگتا ہے کوئی ویو لینتھ ہی نہیں ملتی آج ہماری اپنے نبی کے ساتھ، الا ماشاءاللہ، جتنی اللہ چاہے. تو ضرورت ہے اس بات کی کہ ہم اپنی فکر کریں، اپنے آپ کو چیک کریں، اور جب تک ہم اپنے آپ کو نبی کی امتی ہونے سے یا نبی کے امت کا ایک فرد ہونے کے ناطے سے نہیں دیکھیں گے، ہم اپنی ویلیو بھی نہیں پہچانیں گے. ہم اسی طرح کڑ کڑ کے دنیا سے چلے جائیں گے. اور جس دن مجھے آپ کو یقین آ جائے گا نا کہ واہ کیا خوبصورت نبی، کیا پیارا نبی ہے جس نے دیا، تو یقین کریں کہ اس کے بعد پھر ہمارے دل تشکر سے بڑھیں گے. اس آیت میں تو امت کا تعارف دے دیا، اب اگلی آیتوں میں نبی کی خوبیاں. ایسے لگ رہا ہے کہ لو سٹوری ہے، نبی کی اپنی امت کے ساتھ محبت اور امت کا نبی کے ساتھ تعلق. इसकी जरूरत है। आज अगर इसको जिंदा कर जाएंगे ना तो बहुत सारी चीजें जिंदा होंगी। और आप देखिए, बात जिक्र से शुरू हुई थी, और जिक्र होता ही नहीं है जब तक कि मोहब्बत ना हो। किसी का जिक्र खैर ही हो तो ही बात का मजा आता है, अदरवाइज उसके दूसरी तरफ तो मजा ही नहीं आता। और जितना ज्यादा हम अपने आप को इस तरतीब में रखें, अगर आप लिखें जिक्र फिर उसके बाद एरो लगाएं, तो जितनी चीजें अभी तक पढ़ रहे हैं ना उनको लाइन पे लगाते जाए ना, तो ये उम्मत के वसफ है। और ये भी याद रखिए, किसी को भी आप याद करते हैं आपको वो फायदा नहीं होगा, जो अल्लाह की याद से आपको फायदा होगा। एक बड़ी खूबसूरत दुआ है तिर्मिजी और अहमद में हजरत अबू हुरैरा से, कहते हैं कि मैंने अल्लाह के नबी से एक दुआ सुनी थी जिसको मैं कभी भी नहीं छोड़ता। पढ़ना चाहते हैं? दोहरा लें साथ ही मेरे, अल्लाहुम्मा जालनी, तर्जमा भी साथ ही लिख लें, ए अल्लाह मुझे ऐसा बना दे, क्या ओ अज़िमु शुक्रक, के मैं तेरा बहुत शुक्र करने वाला बन जाऊं, यानी शुक्र की हद हो जाए। फिर आगे वह अत्तबीउ नसीहतक, और मैं पैरवी करूं तेरी नसीहत की, यानी जो तूने हुक्म दिए हैं उसको मानूं। फिर आगे वह उकसिरु जिक्रका, और मैं कसरत से करूं जिक्र तेरा। फिर चौथी चीज है वह अखफजु वसीयत का, और मैं महफूज कर लूं तेरी वसीयत को। अब क्या समझ में आया कि अल्लाह का सबसे ज्यादा शुक्रगुजार उसकी नसीहत की पैरवी करने वाला, कसरत से उसका जिक्र करने वाला, और उसकी वसीयतों को महफूज रखने वाला बना दो। इसी तरह एक अराबी आया तब सल्लम के पास, कहने लगा इस्लाम के अमाल फराइज और वाजिबात तो बहुत सारे हैं, यानी लंबी लिस्ट है, मुझे मुख्तसर जामे सी कोई बात बता दें जिसको मैं थाम लूं तो बच जाऊं। तो आपने फरमाया था, ला यज़ालु लिसानुका रत्बन बिज़िक्रिल्लाहि ताला, तेरी जुबान हमेशा अल्लाह के जिक्र से तरोताजा रहे। इसी तरह अबू सईद खुदरी से रिवायत है, ये मुस्नद अहमद में, आपने फरमाया उज़्कुरुल्लाह ताला हत्ता यकूलु मजनून, अल्लाह का इतना जिक्र करो कि देखने वाले तुम्हें दीवाना कहने लगे। अब्दुल्ला बिन उमर से रिवायत है मुस्नद अहमद की, कि जो लोग किसी मजलिस में बैठे फिर वो अल्लाह का जिक्र ना करें तो क्यामत के रोज ये मजलिस उनके लिए हसरत का सबब होगी। तो गोया के जिक्र करना है। दूसरी चीज देखिए एरो के बाद, सब्बिहु बुकरतम वासीला, सुबह शाम अल्लाह की बड़ाई। हम अमूमन किन की बड़ाइयां करते हैं जिनसे मुतासिर होते हैं? यहां से एक और बात भी पता चलती है, जिक्र और तस्बीह दोनों फर्क चीजें हैं। पहले जिक्र था, अब तस्बीह है, फर्क है दोनों का, आप नोट कर सकते हैं। फिर इसी तरह आप देखिए कि वहुअल्लज़ी युसल्ली अलैकुम मलाइक, ये तीसरा वसफ है उम्मत का, कि अल्लाह और उसके फरिश्ते उम्मत पर रहमतें नाजिल करते हैं। ठीक है, यानी अल्लाह की रहमतों में हम लोग मौजूद हैं। हजरत इब्ने अब्बास कहते हैं, सलातुल्लाह की तरफ से रहमत है और फरिश्तों की तरफ से इस्तिग़फ़ार है। समझ आई बात? अल्लाह हम पे सलात भेजने से मतलब ये कि अल्लाह ताला हम पे अपनी रहमतें करते हैं, तो फरिश्ते हम पर क्या सलात पढ़ते हैं कि वो हमारे गुनाहों की बख्शिश की दुआ करते हैं। और दोनों लफ्ज़ एक दूसरे से मिल जाते हैं, यानी जब ये बाहम एक दूसरे की तरफ से दुआ लफ्ज़ सलात तीनों मिल जाते हैं, तो पता क्या चला कि जब इंसान नमाज पढ़ता है ना तो उसमें रहमतें भी हैं और गुनाहों की माफी भी है। अल्लाह ताला हमें इसकी तौफीक दे। अब ये जो बात पढ़ी हमने, तहियतुहुम यौम यलकौनहु, जिस दिन वो उससे मुलाकात करेंगे, तो ये कौन सा दिन है इस पे नोट कर लीजिएगा। इमाम रागिब कहते हैं इससे मुराद कियामत का दिन है, एक और मुफस्सिर हैं कहते हैं नहीं, इससे मुराद जन्नत में दाखिले का वक्त है, जहां इनको अल्लाह की तरफ से भी सलाम पहुंचेगा और फरिश्ते भी सलाम करेंगे। तीसरी इसकी तफसीर है कि अल्लाह से मिलने का दिन मौत वक्त है, मौत का वक्त, क़यामत का दिन, और जन्नत में पीछे हो जाएंगे और अल्लाह याद रहेंगे। इब्ने मसूद कहते हैं कि मलकुल मौत जब किसी मोमिन की रूह कब्ज करने के लिए आते हैं, तो सबसे पहले उसको ये पैगाम देते हैं कि तेरे रब ने तुझे सलाम कहा है, सलामुन कौलम में रब रहीम। اور یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیۃ. چلیے اب یہ تو تھی امت, تو اب دیکھتے ہیں نبی کیسا ہے. ایک اسٹریچ میں پھر اس کو بھی ویسے ہی کریں گے کیونکہ اس میں بھی بہت کچھ ہے, لیکن خلاصہ کر لیتے ہیں. یا ایہا النبی جو, اے نبی, کتنا پیارا انداز ہے. یہاں ایک چھوٹا سا جملہ نوٹ کر لیں, نبی صلی اللہ علیہ وسلم کو قرآن میں یا ایہا النبی کہا گیا, یا ایہا الرسول کہا گیا, لیکن یا محمد نہیں کہا گیا. وہ گستاخی جو آج بہت سارے نا سمجھی میں کرتے ہیں, اللہ نے وہ لفظ بھی نہیں بولے. صحابہ کے دور میں بدو, عربی, گمار, جاہل کہہ لیں, وہ کبھی آتے تھے تو آپ کو کہتے تھے یا محمد اخرج الینا. اس پہ سورت حجرات کی آیتیں اتر گئی تھی کہ ایسے نہ بلایا کرو, یہ ڈس ریسپیکٹ ہوتی ہے. تو یا ایہا النبی جو, اے نبی, انا ارسلناک شاہدا و مبشرا و نذیرا, یقیناً ہم نے آپ کو بھیجا شاہد بنا کر, یعنی گواہ بنا کر, اور مبشرن, بشارت دینے والا, و نذیرن, اور خبردار کرنے والا. ٹھیک ہے, تین باتیں نہیں, آگے بھی ہے چوتھی آپ کی شان, کیا وداعین الی اللہ باذنہ, اور اللہ کی طرف بلانے والے اس کے حکم سے, اور پانچویں وسراجا منیرا, اور ایک روشن چراغ بنا کر. کرنا کیا آپ نے, وبشر المؤمنین, اور خوشخبری دے دیجئے مومنوں کو, کیا بأن لهم من اللہ فضلا کبیرا, کہ آپ پر اللہ کا بہت بڑا فضل ہے. یہ تو ہو گیا آپ کا مومنوں سے معاملہ, کافروں اور منافقوں سے کیا کرنا ہے, آیت 48, ولا تطیل کافرین, اور آپ کافروں کی بات نہ مانیں, ان کی اطاعت نہ کریں, اور کن کی, والمنافقین, اور منافقوں کی باتوں پہ دھیان نہ دیں. یعنی یہ جو باتیں کرتے ہیں نا آپ کو جلانے والی, آپ کے کارٹون بنانے, آپ پہ باتیں کرنا, آپ اس کی کیئر بھی نہ کریں. کیا کریں, ودع آزاداز کر دیں ان کی ایزا رسانیوں کو, یہ آپ کو جو کچھ کہتے ہیں نا آپ اس کو اگنور کریں. تو پھر کیا کریں, وتوکل علی اللہ, اور اللہ پر توکل کریں, کیونکہ وکفا باللہ وکیلا, اور اللہ کافی ہے مدد کے طور پر, اللہ کی ذات مددگار ہے. ان آیات میں آپ دیکھیں کہ نبی صلی اللہ علیہ وسلم کو بڑی واضح ہدایت دی. پہلی بات ہے شاہدن, شاہد کون ہوتا ہے, گواہی دینے والا. یاد رکھیے کہ یہاں شاہد سے مراد حاضر نہیں ہے, شہادت حق کی گواہیاں دینے والا. اس آیت کے الفاظ نبوت اور رسالت کے درمیان جو ربط ہے اس کو بھی بتا رہے ہیں, اور نبی صلی اللہ علیہ وسلم کا مقام بتا رہے ہیں. اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو مقرر کیا تھا, اردو میں کہتے ہیں نا فلاں نے آپ کا تقرر کیا, جیسے ٹوفل کا ایک ایگزام ہوتا ہے تو کچھ لوگ جو مقرر ہو جاتے ہیں کچھ رہ جاتے ہیں. یہ جو لفظ ہے نا کہ انا ارسلنا کا, اس سے پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم نامینیٹ کیے گئے تھے, آپ نے اپنی مرضی سے نبوت نہیں لی, آپ کو دی گئی تھی. اسی لیے آپ کو کہتے ہیں کہ جب پہلی وحی آئی تھی تو اقرا بسم ربک الذی خلق, اور اس سے اگلی جو آیتیں تھی تو ان کو سن کر آپ کانپ گئے تھے, تھک گئے تھے. تو یہ اس بات کی دلیل ہے کہ آپ بھیجے گئے ہیں, خود نہیں آئے. اور یہ آپ سب اچھی طرح جانتے ہیں, خود جانے اور بھیجے جانے میں کتنا فرق ہوتا ہے. رسپیکٹ ہی کم ہو جاتی ہے جو خود کو پہنچ جاتا ہے, جب کوئی بلایا جاتا ہے تو قدر زیادہ ہوتی ہے. پھر آپ دیکھیے کہ جب پہلی وحی آپ پہ اتری تھی, پانچ آیتیں تھی نا, آپ کو تبلیغ کا حکم نہیں دیا گیا, کوئی ذمہ داری نہیں سونپی گئی, بس یہ بتا دیا کہ آپ نبی بن گئے. لیکن اس کے بعد یا ایھا المدثر قم فانذر وربک فکبر, یہاں سے اصل میں آپ کی خوبی شاہدن والی شروع ہوئی تھی. اٹھیے, سٹینڈ اپ, قم, کھڑے ہو جائیں, شہادت حق کی گواہی دیجیے اور اپنے رب کی بڑائی بیان کریں. یہاں اصل میں باقاعدہ رسالت کی ذمہ داری سونپی گئی. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی حیثیت منصب رسالت کی کہ یا ایھا النبی انا ارسلنا کا, ہم نے آپ کو بھیجا. پھر اس کے بعد آپ دیکھیے کہ تین بڑی ذمہ داری ہیں نا, شہادت علی الناس, تبشیر, خوشخبریاں دینا, اور انذار. پیچھے بھی اس پہ بہت بات ہوتی ہے, سورہ بقرہ 143 میں ہم پڑھ چکے, وَكَذَٰلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِّتَكُونَ عَلَى النَّاسِ وَيَكُونَ عَلَيْكُمْ شَهِيدًا, اسی طرح مسلمانوں ہم نے تم کو ایک امت وسط بنایا تاکہ تم لوگوں پر گواہ ہو اور رسول تم کا. سورت حج کی آخری آیتیں ہیں، لِيَكُونَ الرَّسُولُ شَهِيدًا عَلَيْكُمْ وَتَكُونُ شُهَدَاءَ عَلَى النَّاسِ. اسی طرح آپ کو سورت نساء کی وعید بھی یاد ہوگی جس میں شہادت کی ذمہ داری تھی، تو اللہ کے نبی کی آنکھوں میں آنسو تھے. اور حقیقت ہے کہ آج امت مسلمہ کو جب یہ ذمہ داری سمجھ آ جاتی ہے، اس کے بعد دنیا کے ہر کام سے پیارا اس کو شہادت علی الناس. ذاتی زندگی پیچھے، خوشیاں پیچھے، غم پیچھے، لینا پیچھے، دینا پیچھے، شادی، دکھ، تکلیف، اداسی، سب پیچھے. اگر آپ کو بہت سارے غم ہیں نا، ایک غم لگا لیں شہادت علی الناس کا، تو پھر آپ دیکھیں گے آپ کے سب غم ہلکے ہوں گے. پھر آپ دیکھیں دائی یعنی اللہ بیزنی لی. اب دائی تو لفظ سمجھ جاتے ہیں، دائی بلانے والا، دعا سے. یہ بیزنی کا لفظ کیا ہے؟ اس کو سمجھ لیں، مامور من اللہ، اللہ کی طرف سے نبی آتا ہے. آپ کل بتاؤں گی آپ کو انشاءاللہ، جب ہم ذکر کریں گے ختم نبوت کا، تو جتنوں نے بھی نبوت کا دعویٰ کیا نا، وہ خود کہتے ہیں ہم نبی بنے ہیں. کوئی ایک ایسی دلیل نہیں دیتا کہ اللہ نے ان کو بھیجا ہے. تو اللہ کے نبی خود نہیں آئے، اللہ نے بھیجا. ایک عام دائی اور ایک رسول کی دعوت میں بہت فرق ہوتا ہے. ہر طرف سے اللہ تعالیٰ یہ چیز ثابت کرتا ہے، جہاں ضرورت ہوتی ہے اللہ تعالیٰ وہاں بھیجتے ہیں. گورنمنٹ دیکھیے کچھ جگہوں پہ لوگوں کو نامینیٹ کر دیتی ہے، اس کو پتہ ہوتا ہے کہاں ضرورت ہے. تو اللہ کو پتا ہے کہ نبی کو مکہ سے ہی لانا تھا اور کس جگہ آنا تھا. اور ساتھ ہی یہ بات بتا دی کہ دیکھیں، آپ کی بات کے بعد مومنوں کو تو خوشیاں ملیں گی، لیکن پھر بھی کچھ منافق اور کافر ہوں گے، تو آپ ان کو اوور لک کریں. یہاں تک آپ دیکھیے کہ یہ جو مضمون پورا ہوتا ہے ایک اینگل سے آیتوں کے ساتھ، تو اس میں ہمارے لیے بہت سارے سبق ہیں. آج اگر ہم اسی نبی کی امت ہیں، تو ہمیں بھی آپ کی طرح ایسے ہی حالات پیدا کرنے چاہیے کہ جس میں ہم امت کو ریچ سکیں جس سے اللہ کے نے جوڑا تھا. انشاءاللہ ہم اس کے بعد اب تھوڑی سی خط پہ بات کریں، تو پھر ہم اگلی آیتوں کو لیں گے.